बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद वाले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़ जहाँ के साथ मोहम्मद मेहदी शराफ़त हाज़िर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़ जहाँ में आज भी हमारी गुफ्तगू का मौजू है पाकिस्तान में बढ़ती हुई दहशतगर्दी। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़ जहां। नाजरीन, सरंजाम 3 दिन के बाद शोहदाए क्वेटा को सपुर्द खाक कर दिया गया। शोहदा के लवाहिकीन 3 दिन तक अपने अजीजों की लाशें लिए धरने पर बैठे रहे और उनके साथ यज्ञेती के लिए पूरे पाकिस्तान में शिया मुसलमानों ने एहतजाजी धरना दिया, जिसमें पाकिस्तान के बरादरान अहले सुन्नत ने भी उनका भरपूर साथ दिया। सिर्फ थोड़े से इंतहा पसंद ग्रोहों से वाबस्ता अफराद और उनके हामियों ने खुद को इन धरनों से दूर रखा है। पाकिस्तान के आवाम का धरना और एहतजाज इतना वसी और मुअसर था कि पाकिस्तान सुप्रीम कोर्ट, जिसने शिया मुसलमानों के कत्लेआम पर हमेशा खामोशी अख्तियार की है, आज खुद नोटिस लेने पर मजबूर हो गई। आज ईरान में मुकीम पाकिस्तानी बरादरी के अफराद ने तेहरान में पाकिस्तानी सफारतखाने के सामने जबरदस्त मुजाहरा और पाकिस्तान में शिया मुसलमानों के कत्लेआम पर एहतजाज किया। आज के प्रोग्राम में हम इस बात का जायजा लेंगे कि पाकिस्तान में दहशतगर्दी बढ़ने के अवामिल क्या हैं, हुकूमती इदारे खास तौर पर फिरकावाराना दहशतगर्दी पर काबू पाने में नाकाम क्यों हैं, पाकिस्तान में फिरकावाराना दहशतगर्दी फैलाने वाले गुरोहों के खिलाफ क्लीन अप ऑपरेशन में बुनियादी रुकावट क्या है। इस मौजू पर गुफ्तगू के लिए लंदन स्टूडियो में आने की दावत दी गई है बर्रे सगीर के मुमताज दानश्वर सियासतदान और सीनियर तजिया निगार डॉक्टर अली जाफर जैदी को, और टेलीफोन लाइन के जरिए इस मुबाहसे में शरीक किया जाएगा मजलिस वहदतुल मुस्लिमीन के सेक्रेटरी जनरल अल्लामा अमीन शहीदी और हजारा डेमोक्रेटिक पार्टी के जनरल सेक्रेटरी अहमद अली कुहजाद को। लेकिन पहले इस हवाले से हमारी रिपोर्ट मुलाहजा फरमाएं।
पाकिस्तान के सूबे बलूचिस्तान के सदर मकाम क्वेटा में हुकूमती वफ्द और गवर्नर बलूचिस्तान के साथ मुजाकिरात के बाद क्वेटा समेत पाकिस्तान भर में शिया मुसलमानों के धरने खत्म करने का ऐलान किया गया। क्वेटा में मुजाकिरात के बाद मजलिस वहदतुल मुस्लिमीन के सेक्रेटरी जनरल अल्लामा अमीन शहीदी ने एक प्रेस कॉन्फ्रेंस में धरना खत्म करने का ऐलान किया। उन्होंने प्रेस कॉन्फ्रेंस में शिया मुसलमानों से सानहे क्वेटा पर बतौर एहतजाज 3 दिन से जारी धरना खत्म करने की अपील की। कराची, लाहौर, इस्लामाबाद और दीगर इलाकों से मौसूला रिपोर्टों के मुताबिक इस अपील के बाद धरने खत्म कर दिए गए। बाज रिपोर्टों में बताया गया था कि क्वेटा में शुहदा के लवाहिकीन ने धरना खत्म करने से इनकार कर दिया, लेकिन अल्लामा अमीन शहीदी ने प्रेस कॉन्फ्रेंस में बताया कि बाज नौजवानों ने इस फैसले पर एतराज किया था, जिससे तासुर पैदा हुआ कि शुहदा के लवाहिकीन को ये फैसला मंजूर नहीं है। उन्होंने बताया कि शुहदा के लवाहिकीन ने इससे पहले हुकूमत ने अपने वादे पर अमल करते हुए दहशतगर्दों के खिलाफ मुअसर कार्रवाई की। पाकिस्तान के वजीर आजम राजा परवेज अशरफ की जानिब से क्वेटा में टारगेटेड ऑपरेशन के अहकाम मौसूल होने के साथ ही जहां क्वेटा में टारगेटेड ऑपरेशन शुरू हो गया, वहीं पुलिस में बड़े पैमाने पर तब्दीलियां करते हुए आईजी बलूचिस्तान तारिक उमर खत्ताब की जगह मुश्ताक सुखेरा को बलूचिस्तान का नया आईजी मुकर्रर किया गया। क्वेटा में टारगेटेड ऑपरेशन का हुक्म देते हुए पाकिस्तान के वजीर आजम राजा परवेज अशरफ ने कहा था कि दहशतगर्दों और शरपसंदों के खिलाफ बिला इम्तियाज कार्रवाई की जाए। वजीर आजम हाउस के तर्जमान के मुताबिक वजीर आजम राजा परवेज अशरफ ने कहा कि पाकिस्तान के किसी शहरी को दहशतगर्दों के हाथों यरगमाल नहीं बनने दिया जाएगा। जिन इलाकों में दहशतगर्दों की इतला हो वहाँ फौरी कार्रवाई की जाए। क्वेटा के इलाके कम्बरानी, कुली बादीनी और अख्तराबाद में फ्रंटियर कोर के सर्च ऑपरेशन के दौरान 4 मुश्तबा दहशतगर्द हलाक हुए। कई अफराद को हिरासत में लिया गया, असलहा और बारूद भी बरामद किया गया। ایف سی کمانڈنٹ کرنل مقبول شاہ نے کہا کہ آپریشن کے دوران ایک مبینہ خودکش حملہور سمیت 7 افراد حراست میں لیے گئے. انہوں نے بتایا کہ گرفتار افراد کا تعلق کالعدم مذہبی تنظیم سے ہے. دوسری طرف کوئٹہ دھماکے میں استعمال ہونے والا کیمیکل لاہور کی اکبری منڈی سے خریدے جانے کا انکشاف ہوا. ذرائع کے مطابق حساس اداروں نے کوئٹہ سے گرفتار افراد کی نشاندہی پر لاہور میں کارروائی کی اور ایک شخص داد محمد کو گرفتار کر لیا. دھماکے میں استعمال ہونے والا مواد اکبری منڈی کی دکان وارس کیمیکل سے 1 کلو کی مقدار میں خریدا گیا. حراست میں لیے جانے والے داد محمد کو تفتیش کے لیے نامعلوم مقام پر منتقل کر دیا گیا ہے. دریں اثنا مجلس وحدت المسلمین کے سیکرٹری جنرل علامہ امین شہیدی نے حکومت کی طرف سے کیے گئے کچھ وعدوں کی تکمیل پر اطمینان کا اظہار کیا، لیکن ساتھ ہی یہ انتباہ بھی دیا کہ اگر حکومت نے اپنے تمام وعدے پورے نہ کیے تو شیعہ قوم ایک بار پھر باہر نکل آئے گی.
جی ناظرین، کوئٹہ میں ایک مہینے کے اندر یہ دوسرا بڑا سانحہ تھا جس میں 90 سے زائد بے گناہ شہری شہید کیے گئے. اس وقت لندن اسٹوڈیو میں موجود ہیں پاکستان کے سینئر سیاستداں، تجزیہ نگار اور دانشور ڈاکٹر علی جعفر زیدی. لیکن ہمارے ساتھیوں نے بتایا کہ ہمارا رابطہ اس وقت ٹیلی فون لائن کے ذریعے ہزارہ ڈیموکریٹک پارٹی کے جنرل سیکرٹری احمد علی کوہزاد صاحب سے برقرار ہو گیا ہے. تو پہلے ان سے کوئٹہ کی تازہ صورتحال جاننے کی کوشش کرتے ہیں، اس کے بعد علی جعفر زیدی صاحب سے گفتگو کریں گے. کوہزاد صاحب، السلام علیکم. بار بار
ہلو. جی وعلیکم السلام.
جی جناب، اس وقت کوئٹہ میں صورتحال کیا ہے؟
جی آپ ابھی شہدا کی تدفین ختم ہوئی.
جی
تین دن سے جاری دھرنا اور لاشوں کو مسجد میں رکھ کے. ابھی میں نے خبر میں سنا کہ کوئی اس کو 90 کہہ رہے تھے. 107 شہدا کی قبریں آج میں نے خود گنے.
جی
تو شہدا کی تدفین مکمل ہوئی تو دھرنا ختم کر دیا گیا ہے پورے پاکستان میں، بلکہ بیرونی ملک بھی جو احتجاجی دھرنے تھے بھوک ہڑتالی کیمپس تھے وہ ختم کر دیے گئے. تو کل جو یہاں کے علماء اور مختلف سیاسی جماعتوں کا یہاں کے حکومتی اعلی حکام سے گورنر کور کمانڈر موجود تھے، ان سے جو مذاکرات ہوئی، مطالبات کسی حد تک مان لیے، لیکن کوئٹہ کے شہری اور یہاں کے جو نمائندہ جماعتیں ہیں مذہبی سیاسی جماعتیں وہ پھر بھی مطمئن نہیں ہے. لیکن یہ کہ حسن کے آج دھرنا ختم کر دیے گئے، لیکن ہم اس عزم کا ارادہ کرتے ہیں کہ اگر ہم حالات کو دیکھ رہے ہیں، کافی نزدیکی سے دیکھ رہے ہیں، اگر یہ سلسلے آگے 2-3 دن میں اس پہ عمل درآمد نہیں ہوتے، خاص کر ٹارگیٹڈ آپریشن جو یہاں کے عوام کا مطالبہ تھا، آج تو کل انہوں نے کچھ مذاکرات پہ بھی انہوں نے اس کے ذکر کیے، ٹارگیٹڈ آپریشن شروع ہو چکا ہے، گورنر صاحب نے اس پہ سائن کر دیے، جس کے نتیجے میں کچھ دہشت گردوں کو انہوں نے ٹارگیٹ آپریشن کر کے ان کی ہلاکت بھی ہوئی ہے، کچھ گرفتاریاں بھی ہوئی ہے. لیکن اگر یہ سلسلہ آخر تک نہیں رہتے تو یہاں کے عوام دوبارہ اپنے احتجاج جاری رکھنے پر مجبور ہوں گے.
جی کوہزاد صاحب، تدفین کے حوالے سے کچھ اختلافات کی خبریں بھی آئی تھی، ان کی حقیقت کیا ہے؟
دیکھیں آپ، چونکہ دھرنے میں موجود سول سوسائٹی کے کافی لوگ، خواتین، بچے موجود تھے. جب یہ اعلان ہوا کل شام کو، جب یہ اعلان ہوا کہ ہم نے مذاکرات جس میں ہمارے 16 ڈیمانڈ سے وہ پورے کر لے گئے، ہمیں یقین دہانی کر دی گئی ہے، اس کے بعد انہوں نے کہا کہ یہ دھرنا ختم کرتے اور کل تدفین کریں گے. لیکن یہاں پہ کچھ ہمارے نوجوان جو یقیناً احساسات جذبات میں تھے تو وہ کہہ رہے تھے کہ اس سے پہلے بھی انہوں نے کافی ایسے وعدے کیے ہیں لیکن اس پہ عمل درآمد نہیں ہوا ہے. اس لیے ہم جو ہے جب تک خود کور کمانڈر صاحب یا مطلب زیادہ جذباتی جو نوجوان تھے وہ انتہائی سردی کے موسم میں انتہائی بارش میں انہوں نے اپنا دھرنا جاری رکھا. بعد میں یہ مسئلہ تو حل ہوئی, لیکن وہی جو نوجوان جو کل رات صبح تک دھرنا دیے بیٹھے تھے, انہوں نے آج لواحقین کو بھی اور جتنے بھی وہاں پہ لوگ موجود تھے وہ کہہ رہے تھے کہ ہم شہدا کو دفنانے نہیں دیں گے. لیکن یہ سلسلہ دو گھنٹے تین گھنٹے تک جاری رہا, بعد میں وہ بھی ان کو بھی منا لیا گیا اور 12-1 بجے کے بعد انتہائی آرام سے شہدا کی تدفین ہوئی.
جی بہت بہت شکریہ کوزا صاحب, لائن پہ موجود رہیے گا. اور ناظرین چلتے ہیں لندن اسٹوڈیو جہاں پاکستان کے ممتاز دانشور سیاستداں اور سینئر تجزیہ نگار علی جعفر زیدی صاحب موجود ہیں. زیدی صاحب, کوئٹہ کی صورتحال آپ کے پیش نظر ہے. کل شام کو جب دھرنا ختم کرنے کا اعلان کیا گیا تو ابھی جیسا کہ کوزا صاحب نے بتایا کہ بہت سے جذباتی نوجوانوں نے یہ کہا کہ حکومت نے اس سے پہلے بھی وعدہ کیا تھا لیکن اپنے وعدوں پر عمل نہیں کیا ہے, اور آج بھی اس سلسلے میں کچھ اختلافات ہوئے تدفین کے حوالے سے, اور نوجوانوں کا کہنا یہی تھا کہ ابھی ایک مہینہ پہلے بھی جو وہاں پر حادثہ ہوا تھا جس میں 80 سے زائد افراد شہید ہو گئے تھے, ان کے جنازے لے کر بھی کئی دن تک کوئٹہ کے عوام بیٹھے رہے, حکومت نے وعدے کیے اور اس کے بعد ایک مہینے کے اندر یہ دوسرا واقعہ ہو گیا. تو کیا آپ یہ نہیں سمجھتے ہیں کہ جو نوجوان بقول کوہزاد صاحب کے جذباتی ہو رہے تھے ان کا حکومت کے وعدوں پر عدم اطمینان کسی حد تک حق بجانب ہے؟
جی وعلیکم السلام. یہ حق بجانب ہی نہیں, یہ حقیقت پر مبنی ہے, اور اس بات کو تسلیم کر لینا چاہیے پاکستان کے حکمرانوں کو کہ کوئٹہ ہی نہیں پورے پاکستان کی جو صورتحال ہے وہ اتنی تشویشناک ہے اور عوام اتنے بدظن ہو چکے ہیں کہ وہ اب کسی بھی وعدے پر, حکومت کے کسی وعدے پر یقین کرنے کو تیار نہیں ہے. یہ تو علماء دین اور وہاں کے جو بزرگ حضرات انہوں نے یہ تدفین کر لی ان کی ریکویسٹ پر, لیکن اصلاً بات یہی ہے کہ حکومت کی کریڈیبلٹی عوام میں نہیں ہے, عوام اس پر اعتبار نہیں کرتے. اور ہم نے دیکھا جنوری میں جو انہوں نے وعدے کیے تھے وہاں گورنر راج بھی نافذ کیا, اس کے بعد یہ واقعہ, گورنر راج کا مطلب ہے کہ ڈائریکٹلی انڈر دا کنٹرول آف فیڈرل گورنمنٹ, یہ پروونشل معاملہ پھر نہیں رہتا, یہ فیڈرل گورنمنٹ کے ماتحت انتظامی امور چلے جاتے ہیں. تو یہ مرکزی حکومت کا بھی اگر وہاں پر کنٹرول نہیں ہے اور وہ اس تمام معاملے کو کنٹرول نہیں کر پا رہی تو اس کا مطلب یہ ہے کہ اس میں دو باتیں ہیں, یا تو وہ کرنے کے قابل نہیں ہے, کرنے کی اہل نہیں ہے. اگر نہیں اہل ہے تو پھر حکومت کو چھوڑ دینا چاہیے, اگر وہ اپنے عوام کا زندگی اور جان و مال کا تحفظ نہیں کر سکتے تو پھر حکومت میں رہنے کا ان کو کوئی حق نہیں ہے. اور دوسرا یہ ہے کہ اگر یہ کنٹرول کرنے کی اہلیت رکھتے ہیں تو پھر اس کا مطلب ہے کہ اس میں کہیں نہ کہیں کوئی ایسی خرابی ہے کہ یہ جان بوجھ کر ہو رہا ہے, اور جو کہ پچھلی بار بھی نظر آیا اب پھر نظر آیا کہ حکومت کے اراکین وزراء اور وہاں اسٹیبلشمنٹ میں لوگ جو ہیں وہ ان دہشت گردوں کو نہ صرف پناہ دیتے ہیں بلکہ ان کی پوری طرح سے سپورٹ کرتے ہیں اور اس میں یہ سب ملوث ہیں. اگر یہ صورتحال ہے جو کہ حقیقت میں یہ صورتحال ہے تو پھر وہ وعدے جو اشک شوئی کے لیے کر دیے جائیں اور اس کے چند ہفتوں کے بعد پھر یہاں قتل عام ہو تو اس سے یہ ظاہر ہوتا ہے کہ یہ معاملہ اتنا سادہ آسان نہیں ہے. پورے ملک میں جو شیعہ حضرات کی جی کا قتل عام, معصوم انسانوں کا قتل عام کیا جا رہا ہے, اس کے پیچھے سیاسی عناصر ہیں, اور یہ سیاست جو ہے اس کا تانا بانا عالمی سامراج سے جا کر جڑتا ہے. اور مجھے یقین ہے کہ جو رولنگ کلاسز ہیں اور خاص طور پر حکمران, और अपोजिशन में भी जो लोग हैं दे आर सबसर्वियंट टू अमेरिकन इंटरेस्ट, और वो वहां पर अमरीकी मफादात का तहफ्फुज कर रहे हैं इन दहशतगर्दों के जरिए। उनको ये नहीं मालूम कि पाकिस्तान अगर डिस्टेबल होता है, पाकिस्तान अगर कमजोर होता है और पाकिस्तान की बका खतरे में रहती है, अवाम खतरे में रहते हैं, तो उनका अपना वजूद भी हुक्मरानों का खतरे में एक स्टेज पर आ जाता है। और ये तंग नजरी और कोता नजरी है कि लॉ एंड ऑर्डर को इंफोर्स ना किया जाए, अवाम को मरने दिया जाए, दहशत गर्दों के हाल पर छोड़ दिया जाए, दहशत गर्दों को पनाह दी जाए, अदालतों से उनको रिलीज कर दिया जाए, अगर पुलिस पकड़ भी लेती है तो उनके को अदालतें रिलीज कर देती हैं, फिर वो गायब हो जाते हैं। जो खबरें आती हैं कि पकड़े गए, कुछ पता नहीं चलता वो कहाँ गए, उनका क्या अंजाम हुआ। तो ये एक ड्रामेबाजी है जो हुक्मरान इस वक्त वहां कर रहे हैं, खास में प्रोविंशियल गवर्नमेंट्स हैं या मरकजी हुकूमत है। बल्कि पंजाब में तो एक वजीर साहब हैं जो दहशतगर्दों को जाकर छुड़ा कर ले आते हैं। तो अगर ये सारी सूरत हाल हो तो फिर ये नौजवान हक बजानिब हैं कि हुकूमत के वादों पर यकीन ना करें। और अब इसका अगला स्टेप क्या होगा, वो जो कि खतरनाक हो सकता है, कि जब इंसान अपना तहफ्फुज हुकूमत के जरिए नहीं करता तो वो फिर खुद बंदूक उठाता है, अपना तहफ्फुज करता है, और नतीजा क्या निकलता है कि मुल्क में फिर अफरा तफरी, अनार्की और सिविल वॉर की शक्ल पैदा होती है। और यही वो हदफ है जो कि साम्राज्य वहां पर हासिल करना चाहता है। पाकिस्तान अनस्टेबल हो, अफरा तफरी का शिकार हो, सिविल वॉर की शक्ल बने, और फिर वहां पर वो अपनी फौजें उतारे और फिजिकली वहां जाकर बैठ जाए, क्योंकि अब भी उसकी नजरें पाकिस्तान के न्यूक्लियर बॉम्ब पर हैं। वो पाकिस्तान को इतनी आसानी से आज़ाद छोड़ना नहीं चाहते, और हुक्मरान तबका तो अफसोस की बात है कि अमरीकी एजेंडे में शामिल हैं।
जी बहुत बहुत शुक्रिया जैदी साहब, बहुत बहुत शुक्रिया। जनाब कुलजार साहब, जनाब कोयटा में एक महीने में अपनी नौयत का यह दूसरा बड़ा वाकया है। एक महीना पहले ऐसा ही वाकया रूनुमा हो चुका था, तो फिर इस सिलसिले में ऐसी गफलत क्यों बरती गई कि दूसरा सानहा रूनुमा हुआ और फिर पूरा पाकिस्तान मफलूज होकर रह गया।
देखिए हम तो ये समझते, पिछले वाकये में हमने ये, बल्कि सब हम ये कह रहे थे कि चूंकि यहाँ के सूबाई हुकूमत नाकाम हो चुके हैं, गुजश्ता 14 सालों से यहाँ पे हजारा कौम की मुसलसल टारगेट किलिंग हो रही है, तो इन्होंने तो गवर्नर राज लगाया, लेकिन हम वैसे थे एक सियासी जमहूरी जमात के, हमने तो ये नहीं कहा था कि हम ये कह रहे थे कि आप टारगेटेड ऑपरेशन करें, हमें कोई गवर्नर राज एक सियासी जमात होने के नाते हम ये नहीं कहे, हमने ये डिमांड नहीं रखे थे कि गवर्नर राज लगे, क्योंकि जो भी यहाँ पे जिस किस्म का राज लगे हमें तो उनसे क्या गरज, हमें तो यहाँ पे अमन अमान स्टेबल करने से गरज है। लेकिन बदकिस्मती से मैं ये समझता हूँ कि जब तक हमारे जो वफाकी इंटेलिजेंस इदारे हैं, देखिए यहाँ पे 2-3 दिनों में 3 किस्म के हकूमती एहलकारों के, जो वजीर आजम साहब ने असेंबली फ्लोर पे कहा कि इंटेलिजेंस की कमजोरी है या इंटेलिजेंस की नाकामी है, गवर्नर साहब उस दिन जो CMH हॉस्पिटल में जाके वो खुद एतराफ करते हैं कि ये इंटेलिजेंस इदारों की नाकामी है, या तो वो इन दहशतगर्दों से डरते हैं या फिर ये नाअहल है। इसी तरह खुर्शीद साहब भी कह रहे हैं, लेकिन मैं समझता हूँ कि यकीनन यहाँ पे जितने भी मिलिटेंट ग्रुप है, बल्कि पुलिस आप 30 साल तारीख देख ले कि यहाँ पे किसी न किसी तरह हमारी एजेंसियों का हाथ रहा है इसको पालने में, इनको प्रोजेक्शन देने में, जो मिलिटेंट ग्रुप्स थे, जिहादी ग्रुप्स थे। हम ये समझते हैं कि अब भी इनकी दोस्तियां इनसे है, लश्करी जंगली के गिरफ्तार कारकुन भी ये कहते हैं कि मैंने फला कैंप से, फला कोटली के, आजाद कश्मीर के फला कैंप से हमने ट्रेनिंग हासिल की। तो हम ये समझते हैं कि ये अभी ये संजीदा नहीं इस हवाले से, अगर ये इस मसले को संजीदा लिया जाए, अगर जब इससे बात होते है तो ये कभी कहते हैं कि भाई ये जो सेपरेटिस्ट बलोच सेपरेटिस्ट है वो हमारी तरजीहात में है, अलकायदा हमारी तरजीहात में है, लेकिन सेक्टेरियनिज्म जो है यहाँ पे वो कहते हैं कि हमारी तरजीहात में नहीं, ये पुलिस का काम है। लेकिन پاکستان جل رہا ہے اس حوالے سے، پاکستان ٹوٹ رہا ہے اس حوالے سے، لوگ ایک ایک دن میں کتنے کتنے لاشیں اٹھا رہے ہیں، تو جب تک یہ اپنی ترجیحات میں شامل نہیں کریں گے، جب تک یہاں کی سیاسی جماعتیں جو سول سوسائٹی ہے، خاص کر میں حکومت جب تک یہاں کے خارجہ پالیسی کے حوالے سے میں کہتا ہوں کہ جب تک خارجہ پالیسی عوام کی خواہشات کے مطابق نہ بنے، جب آج بھی ہمارے خارجہ پالیسی ہماری ایجنسیز بنا رہے، تو میں سمجھتا ہوں شاید یہ جو ہمارا کشت خون ہو رہا ہے، یہ بھی شاید یہ لوگ اپنے کوئی ان کے پیچھے، جس طرح ان لوگوں نے طالبان بنا کے بھیجا، جس طرح یہ لوگ مختلف میلیٹنٹس کرے، پسند گروپ انہوں نے پالے، تو وہ اس کو ملکی مفادات کا نام دے کر مختلف ماشاءاللہوں میں کہ ملکی مفاد میں یہ سب کچھ ہو رہا ہے، شاید ہماری یہ نسل کشی بھی یہ کوئی اس کا جواز ڈھونڈے کہ یہ بھی ملکی مفاد میں ہو رہا ہے، تو اس لیے میں سمجھتا ہوں کہ یہ مقامی سطح پہ حل نہیں ہوگا، پولیس پر کسی کو اعتبار نہیں ہے، ایسی پہ کسی کو اعتبار نہیں ہے، لہٰذا جب تک انٹیلیجنس وفاقی انٹیلیجنس ادارے اس کو اپنی ترجیحات میں شامل نہیں کریں گے، تو یہ سلسلے میرے خیال میں رکنے والے نہیں.
بہت بہت شکریہ جناب، لائن پہ رہیے گا. اور ناظرین، آج تہران میں پاکستان میں مقیم یہ ایران میں مقیم پاکستانی برادری کے لوگوں نے پاکستان کے سفارت خانے کے سامنے زبردست مظاہرہ کیا. اس موقع پر ہمارے ساتھیوں نے کچھ لوگوں سے گفتگو کی ہے اور ان کے تاثرات معلوم کیے ہیں. ملاحظہ فرمائیں.
دشمن کے سامنے مغلوب ہو کر زندہ رہو.
ناظرین، میں اس وقت باقری صاحب سے گفتگو کر رہا ہوں اور یہاں پر وہ تشریف لائے ہیں. ان کا تعلق ہندوستان سے ہے، پاکستانی سفارت خانے میں کے سامنے دھرنے پر اس وقت موجود ہیں. یہ چیز دکھاتی ہے کہ یہ چیز ایک پاکستانی صرف مسئلہ نہیں ہے، بلکہ یہ عالم اسلام کا ایک مسئلہ ہے جو اس وقت سامنے آیا ہے. میں آپ کی خدمت میں سلام عرض کرتا ہوں، آپ اپنا تاثر بتائیں اس دھرنے کے بارے میں.
بسم اللہ الرحمن الرحیم. میں بھی ناظرین کی خدمت میں سلام عرض کرتا ہوں. اور جس طریقے سے کوئٹہ میں ایک بم دھماکہ ہوا اور تکفیریوں نے چھوٹے چھوٹے معصوم بچوں کو، عورتوں کو خون میں غلطہ کر دیا، خون میں نہلا دیا، اور کوئی بھی عالمی ادارہ، اقوام متحدہ، پاکستانی حکومت، اس میں اس نے کوئی سخت اقدام نہیں کیا. ہمارے دل مجروح ہو گئے اور ہم ان اپنے دوستوں، ان اپنے بھائیوں کی ہمراہی کے لیے، ہمبستگی کے لیے یہاں پر آئے ہیں، جو پاکستان میں اتنی سردی میں کوئٹہ میں بیٹھے ہوئے ہیں اپنے جزازوں کو لیے ہوئے، اور پورے پاکستان میں، پوری دنیا میں اس کے خلاف جو اظہار نفرت ہے، اس نفرت کے کو اظہار کرنے کے لیے یہاں پر ہم آئے ہیں، تاکہ بتا سکیں کہ ظلم کے خلاف ہم وہ حسینی ہیں. ہم کسی پہ ظلم نہیں کرتے، لیکن کسی ظلم کو ہم سہ بھی نہیں سکتے. اور ہم دنیا میں نہ سمجھے کہ ہم مجبور ہیں، بلکہ اپنی مجبوری کو، اپنے مظلومیت کو ہمیں طاقت میں بدلنا آتا ہے. اور دنیا کے ہم بتا دینا چاہتے ہیں کہ یہ کب تک ظلم ہوتا رہے گا، یہ کب تک جنایتیں ہوتی رہیں گی. آخر حکومتیں آیا ظلم کے ذریعے چل سکتی ہیں؟ نہیں، کوئی بھی حکومت ظلم کے ذریعے نہیں چل سکتی، کیونکہ خود ہمارے مولا کائنات کا ارشاد ہے کہ حکومت ظلم کے ذریعے کبھی نہیں چل سکتی. اگر کسی کو اپنی حکومت قائم رکھنی ہے تو ظلم کو ختم کرنا پڑے گا. لہذا ہم یہاں پر آئے ہیں تاکہ پاکستانی حکومت کو یہ بتا دیں، اور اسی طریقے سے دنیا کے عالمی اداروں کو یہ بتا دیں کہ اگر انہیں دنیا میں اپنی حکومتیں چلانی ہیں تو ظلم کو ختم کرنا پڑے گا. ایک طرف تو وہ انقلاب اسلامی کے خلاف اس طریقے سے حرکتیں کرتے ہیں اور اس کے خلاف اتنی سازشیں کرتے ہیں، تبلیغات کرتے ہیں، اور دوسری طرف وہ اپنے پروردہ دہشت گردوں کو کبھی سوریہ میں بھیجتے ہیں، کبھی پاکستان میں بھیجتے ہیں، کبھی بحرین میں بھیجتے ہیں. ہم ان کو بتا دینا چاہتے ہیں کہ یہ انقلاب اسلامی کی آواز اب پوری دنیا میں پہنچے گی، اور وہ امام آخر جس کا ہم انتظار کر رہے ہیں، اس کے آنے تک یہ انقلاب پوری دنیا میں پھیلے گا اور پوری دنیا کو ہم حسینی کر دیں گے. وہ چاہتے ہیں کہ ان حسینیت کو مٹانے کے لیے پاکستان میں دھماکے کریں، بحرین میں دھماکے کریں، سیریا میں دھماکے کریں، لیکن وہ بھول ان کی ہے. یہ حسینیت کبھی ختم ہونے والی نہیں ہے.
بسم اللہ الرحمن الرحیم. جیسا کہ دیکھیں، آپ جانتے ہیں کہ پوری دنیا میں ہر جگہ لوگ جو ہیں وہ اس ہولناک واقعہ، اس دردناک واقعہ کی سپورٹ کے لیے لوگ اپنے گھروں سے نکلے ہیں. خاص طور پر آپ دیکھیں کہ پاکستان کے اندر ہی مسلسل لوگوں نے، جیسے کراچی جیسے بڑے شہر کو تقریباً 27 جگہ دھرنا ہوا، یہ پورے شہر کو پیرالائز کر دیا گیا. یعنی ایک دن ایسا آیا کہ جس دن پورے دن کوئی فلائٹ بھی نہیں آئی. پھر آپ دیکھیں لندن کے اندر لوگ مسلسل پچھلے دو دن سے ہیں، سڈنی کے اندر بھی جو ہے وہ آج جو ہے وہ مظاہرہ ہے اور ساری چیزیں ہیں، اور بیسک یہاں پر جو لوگ آئے ہیں خاص طور پر علماء اور ان کی فیملیاں اور جو اسٹوڈنٹ یہاں پر پڑھتے ہیں، اور اس سے تاثر یہی ہے کہ دیکھیں یہ جو واقعہ ہونے والا ہے یہ کوئی ایک نارمل واقعہ نہیں ہے، یہ ایسا واقعہ نہیں کہ ایک دفعہ حادثہ ہو جائے تو ختم ہو جائے، نہیں، اس کے پیچھے باقاعدہ اسٹریٹجی ہے دشمن کی، اس کے پیچھے باقاعدہ پلاننگ ہے، اس کو ختم کرنے کے لیے آپ یہ نہیں کر سکتے کہ اگر کسی نے ایک مارا ہے تو آپ دو مار دیں یا کسی دو، نہیں، اس کے لیے عوام کو بیدار ہونا پڑے گا، اس کے لیے قومی شعور کو بلند کرنا پڑے گا، جب تک لوگ اس چیز کو نہیں سمجھیں گے، قوم اس چیز کو نہیں سمجھے گی، ملت اس چیز کو نہیں سمجھے گی، دیکھیں آج یہ پریشر بلڈ اپ ہوا ہے تو آج پوری دنیا میں بڑے بڑے وزراء اسرا جو ہیں وہ آ کر پاکستان کی حکومت سے سوال کر رہے ہیں کہ آخر یہ کیا ہو رہا ہے، کیوں؟ کیونکہ دیکھیں انسان مارا جا رہا ہے، مسلمان مارا جا رہا ہے، پوری دنیا میں اگر کوئی واقعہ ہوتا ہے تو پوری دنیا کا میڈیا اس کو پروپیگیٹ کرتا ہے، لیکن آخر اب پوری اب مجبور ہو گئی ہے، پچھلے واقعات کو میڈیا نے اتنا جو ہے وہ ہائی لائٹ نہیں کیا تھا، لیکن اس واقعات کو خود لوگوں کی شرکت کی وجہ سے میڈیا مجبور ہو گیا ہے کہ اس کو دکھایا جائے، آپ نے دیکھا کہ رات کو بھی آخری پریس کانفرنس جو ہے وہ رات کو 2 بجے تک دکھائی گئی جو شہدا کے وہ رسا کے تھی، تو اس سے سب سے بڑا پریشر تو ہے کہ کم سے کم یہ جو حکمراں ہیں، یہ جو ہمارے ووٹوں سے آج حکومت کے اس مقام تک پہنچتے ہیں، سینٹ تک پہنچتے ہیں، تو کم سے کم سوچیں تو صحیح کہ کسی ایک کو اگر جو پریشانی ہو رہی ہے اس کا کون جواب دے ہوگا، اور کم سے کم حکومت فکر تو کرے، اگر یہ نہیں کر سکتی تو پھر اپنے آپ کو چھوڑ دے، اور خاص طور پہ جو عناصر اسلام کو تباہ کرنا چاہ رہے ہیں اس کے بارے میں پورے عالم اسلام میں فکر کی جائے۔
جی آج ہم یہاں پر جمع ہوئے ہیں اس لیے کہ اپنے پاکستانی بھائیوں کے ساتھ اظہار ہمدردی کر سکیں، اور اگر ہم خاموش رہیں گے تو گویا ایسا ہی ہے کہ جیسے ہم نے ظالم کا ساتھ دیا ہے۔ ہم پاکستانی حکومت کو یہ بتانا چاہ رہے ہیں کہ جو امریکی سازش سعودی عرب کے تعاون سے جو پاکستان میں کی جا رہی ہے ہم اسے کامیاب ہونے بالکل نہیں دیں گے۔ اور ایک بات اور، جو امام خمینی کی بصیرت آموز جملہ جو مجھے یاد آ رہا ہے وہ یہ کہ امام خمینی نے فرمایا تھا کہ جس دن امریکہ ہم سے راضی ہو جائے وہ دن ہمارے لیے سوگ کا دن ہے۔ تو آج ہم واقعی دیکھ رہے ہیں دنیا کے جن جن ممالک کے حکمرانوں سے امریکہ راضی ہے وہاں پہ واقعی سوگ کا دن چل رہا ہے۔ جیسے بحرین کو دیکھ لیں آپ، سعودی عرب کو دیکھ لیں، عراق کو دیکھ لیں، افغانستان کو دیکھ لیں، اور فلسطین کی غاصب حکومت جو فلسطین کے اوپر ظلم کر رہی ہے امریکہ کے تعاون سے، اسرائیل کے تعاون سے، اسی طرح پاکستان کے اندر بھی آج ہر روز ہمارے لیے سوگ کا دن ہے۔
ہم پاکستانی حکمرانوں کو بتانا چاہتے ہیں اب تک ہم قرآن احتجاجات کے ذریعے اپنے پیغامات ظالم حکمرانوں تک پہنچا رہے ہیں، اگر ہماری بات نہ سنی گئی، اگر پاکستان کے اندر تشدد کا قتل عام بند نہ ہوا تو خدا کی قسم ہم دوسرے اس قرآن کے آپشن پر عمل کریں گے، قرآن پکڑنے پر مجبور ہو جائیں گے۔
ناظرین ہم آپ کو بتا دیں کہ تہران میں پاکستان کے سفارت خانے کے سامنے آج جو مظاہرہ کیا گیا، یہ مظاہرہ ایران میں مقیم پاکستانی برادری کی جانب سے کیا گیا تھا، لیکن اس میں دوسرے ملکوں کے لوگ بھی شریک تھے، خاص طور پر قم زیر تعلیم ہندوستان اور دیگر ملکوں کے طلبہ بھی اس میں شریک تھے اور ایرانی بھی اس مظاہرے میں شریک تھے۔ ہمارے ساتھیوں نے بتایا کہ اس وقت ہمارا رابطہ ٹیلی فون لائن کے ذریعے مجلس وحدت المسلمین کے سیکرٹری جنرل علامہ امین شہیدی صاحب سے ہوا ہے۔ شہیدی صاحب السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ۔
جناب شہداء کوئٹہ کی تدفین ہو گئی اور 3 دن سے پورے پاکستان میں جاری دھرنا بھی ختم ہو گیا، آپ کے کتنے مطالبات حکومت نے تسلیم کیے ہیں اور مین مطالبات آپ کے کیا تھے؟
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آپ کے اس پروگرام کے توسط سے تمام ان دوستوں، ساتھیوں، عزیزوں اور تمام مسلمانوں کا شکریہ ادا کرنا ضروری سمجھتا ہوں جنہوں نے ان دھرنوں میں پوری دنیا میں اور پاکستان کے اندر بالخصوص دھرنوں میں شرکت کر کے مظلوموں سے اپنی حمایت کا اظہار کر کے اپنی حمیت اور ایمانی قوت کا مظاہرہ کیا۔ اللہ ان سب کی ان زحمات کو قبول فرمائے اور ایک دفعہ پھر الحمدللہ قوم سرخ ہو رہی ہے۔ اب آتے ہیں ان مطالبات کی طرف۔ دیکھیے بلوچستان ایک عرصے سے ناامنی کا شکار ہے اور خصوصی طور پر شیعہ کمیونٹی کو، چاہے اس کا تعلق کسی بھی قبیلے، قوم اور علاقے سے ہو، کوئٹہ میں اور بلوچستان میں اگر بستا ہے تو اس کو نشانہ بنایا جاتا ہے۔ اس دفعہ جو واقعہ ہوا یہ انتہائی ہولناک واقعہ تھا، پوری دنیا کو اس نے ہلا کے رکھ دیا और उसके नतीजे में एक धरना शुरू हुआ और उस धरने के शुरू होने के साथ साथ पूरे पाकिस्तान में हर जगह और फिर दुनिया के मुख्तलिफ ममालिक में धरने शुरू किए गए। हमारे बुनियादी मुतालबात छह थे, जिनमें से पहला मुतालबा ये था कि शहर कोयटा को फौज के हवाले किया जाए ताकि फौज यहाँ पर टारगेटेड ऑपरेशन करके मराकज को खत्म कर सके। दूसरा मुतालबा था बलूचिस्तान के अंदर बाकायदा टारगेटेड ऑपरेशन करके दहशतगर्दी के अड्डों को खत्म किया जाए। तीसरा मुतालबा था अवामुन्नास को सेल्फ डिफेंस की इजाजत भी दी जाए और असलहे का लाइसेंस भी दिया जाए और कम्युनिटी पुलिसिंग के रवाज को हम यहाँ पर फरोग देना चाहते हैं ताकि इस तरह से हम अपने अवाम की खुद हिफाजत कर सकें। एक और मुतालबा ये था कि शहर के अंदर जो अखबारात छपते हैं उन अखबारात में ये जो बैन ऑर्गेनाइजेशन हैं उनकी तरफ से एक तकफीरी मुहिम चलती है और धमकियां दी जाती हैं और कत्ल की गारत की धमाके की धमकियों के बाद फिर एक और काम जो किया जाता है वो ये है कि फौरी तौर पर इनको इनकी तकफीर की जाती है मुखालिफ फिरके की। हमारा मुतालबा ये था कि उस पर फौरी तौर पर पाबंदी लगाई जाए और जो लोग इस तरह के काम करते हैं उन तमाम लोगों को गिरफ्तार किया जाए। अगला मुतालबा हमारा ये था कि बलूचिस्तान के अंदर मुख्तलिफ जगहों में मुख्तलिफ दीवारों में जो शुआर और नारे लिखे जाते हैं उनको फौरी तौर पर साफ किया जाए और सिक्योरिटी फोर्सेज इसके बाद गारंटी दे कि कोई इस तरह की इस तरह के गलीज गालियों पर मुश्तमिल कोई दीवारों पर लिखाई नहीं होगी, चॉकिंग नहीं होगी। तो हमने इन मुतालबात को गवर्नमेंट के सामने रखा था लेकिन उसके बाद कुछ और चीजें हमारे सामने आई अपने शहादा की नवाहतीन से मुलाकातों के बाद उनकी मुश्किलात को देखने के बाद, लिहाजा उनका फिर हमने इजाफा किया और इस तरह से हमारे 23 मुतालबात बने
जी।
इस मुतालबात हमने गवर्नमेंट के सामने पेश किए, उनमें से जो पहला मुतालबा था कोयटा को फौज के हवाले करने का मुतालबा जिसके जरिए से कोयटा शहर के अंदर टारगेटेड ऑपरेशन करना मकसूद था, इस पर हुकूमत का कहना यह था कि हम फौज को बुलाना चाहते हैं लेकिन फौज नहीं आती, हमारे इख्तियार से बाहर है और पाकिस्तान की ब्यूरोक्रेसी को एस्टेब्लिशमेंट को आप जानते हैं कि यहाँ पर हुक्म उन्हीं का चलता है इसलिए वो आने पर तैयार नहीं है, लेकिन शहर के अंदर टारगेटेड ऑपरेशन के लिए हम फौज को इस्तेमाल कर सकते हैं, फौजी वर्दी में मलबूस लोग कोर कमांडर के जेर निगरानी ये काम कर सकते हैं, इसके लिए हम तैयार हैं। लिहाजा ये जो मुज़ाकराती टीम थी जो पूरा जिरगा था और इसमें मुख्तलिफ कबाइल के नुमाइंदे भी शामिल थे, मुख्तलिफ तंजीमों के नुमाइंदे भी शामिल थे, इन्होंने इस बात को एक्सेप्ट कर लिया। तो बाकी जितने भी मुतालबात थे उन सब पर बड़ी तफसील से बहस हुई और तमाम के तमाम मुतालबात मान लिए गए और जब तमाम मुतालबात मान लिए गए तो उसके बाद फिर बाकायदा प्रेस कॉन्फ्रेंस के जरिए से धरने के खात्मे का ऐलान हुआ। अलबत्ता इसमें तमाम शहदा के लवाहतीन और वारिसों को पूरी तरह से एतमाद में लिया गया और उन सब ने इन तमाम करारदादों की और इन तमाम मुआहदों के शिपों की पूरी तरह से तौसीक की और अपनी हिमायत का ऐलान किया। लेकिन उसके बाद कुछ लिसानी जमातें मैदान में आ गईं और उन्होंने इस मौके से फायदा उठाते हुए अमन के साथ बर्खास्त होने वाले इन धरनों का रुख मोड़ने की कोशिश की, जिसके लिए उन्होंने बाज जगहों में अपने बंदे एंटर कर दिए और उन्होंने वहां पर बदमजगी पैदा करने की कोशिश की, लेकिन अल्लाह का फजल था कि तमाम शहदा के लवाहतीन ने मिलकर इस साजिश का मुकाबला किया और उसके नतीजे में उनकी वो तमाम साजिशें नाकाम हो गईं जिसमें उन्होंने इमाम बारगाह को ताले लगा दिए थे और इमाम बारगाह की चार दीवारी
जी। अल्लामा अमीन शहीदी साहब
जी, जी
जनाब देखिए कोयटा तो इस वक्त बहरहाल इस सानहे के बाद मरकज बना हुआ है और पूरे बलूचिस्तान में बदमनी पाई जाती है, खासतौर पर शिया मुसलमानों के ताल्लुक से कभी जायरीन की बस पर हमला कर दिया जाता है, कभी शिया मुसलमानों के दरमियान बम के धमाके होते हैं, लेकिन दहशतगर्दी शिया मुसलमानों के खिलाफ या शिया मुसलमानों की नस्ल कुशी का सिलसिला ये सिर्फ कोयटा से मखसूस नहीं है, यह सिलसिला तो कराची से पेशावर लाहौर पाराचनार हंगू गिलगित बल्तिस्तान तक इसका बाजार गर्म है। इस हवाले से हुकूमत ने क्या वादा किया है शिया मुसलमानों का नस्ली तस्फिया रोकने के लिए क्या इकदाम किए जा रहे हैं?
देखिए हमारा फोकस इस इशू में पाकिस्तान का ये खत्ता था जिसका करंट इशू यही था कि यहाँ पर सबसे ज्यादा शिद्दत पैदा की जा रही है और लोगों को हिजरत पर मजबूर किया जा रहा है, बलूचिस्तान के मुख्तलिफ इलाकों में शिया आबादियों को खत्म किया जा रहा है, वो लोग या मजबूरन क्वेटा आ जाते हैं और यहाँ पर मखसूस शिया आबादी में रहने लगते हैं या फिर बलूचिस्तान से निकलकर बाकी सूबों का रुख करते हैं और एक बहुत बड़ी आबादी, एक बहुत बड़ी तादाद निकलकर बैरून मुल्क भी चली गई है। इसलिए इस पूरे इशू में हमारा फोकस बलूचिस्तान था, लिहाजा बलूचिस्तान के हवाले से बात हुई है और पूरे पाकिस्तान में भी जो हमने धरने का ऐलान किया और अपील की कि धरना दिया जाए वो क्वेटा के शहादा से इजहार यकजहती और यहाँ के वारिसीन शहादा की हिमायत थी, लिहाजा हमने बाकी पाकिस्तान की अभी बात नहीं की है। अलबत्ता एक शिक उसमें हमने जरूर रखी थी और उस पर गवर्नमेंट के नुमाइंदों के साथ एक भरपूर डायलॉग हुआ है जिसमें हमारा मुतालबा ये था कि जो ऑर्गेनाइजेशन बैन है और उसके बावजूद इस वक्त फआलियत कर रही है उनको कंट्रोल किया जाए और उन बैन जमातों को किसी तरह की नकलो हरकत की इजाजत न दी जाए, लेकिन इस पर हुकूमती मौकफ ये था कि इन बैन ऑर्गेनाइजेशन को नून लीग की मुकम्मल हिमायत हासिल है और उसकी वजह से जो पाकिस्तान का सबसे बड़ा सूबा है 8 से 10 करोड़ आवाम पर मुश्तमिल उस सूबे में इस वक्त तकरीबन कोई 16 सीटों पर इनकी एडजस्टमेंट चल रही है, लिहाजा उनके कातिलों को दंदनाते हुए हर जगह आजादी के साथ आने जाने का इख्तियार भी हासिल है और उनके बड़े बड़े कातिलों को पूरी तरह से पुलिस प्रोटेक्शन में और पूरी तरह से सिक्योरिटी के साथ उनको प्रोटोकॉल दिया जा रहा है और ये बात सच थी क्योंकि ये बात हमने भी मुशाहिदा की थी। इस बुनियाद पर हमने गवर्नमेंट ऑफ पंजाब से भी मुतालबा किया है कि इन दहशतगर्दों की हिमायत तर्क कर दें वरना इसके बाद के जो हालात होंगे वो उनके मफाद में नहीं होंगे। अलबत्ता बलोचिस्तान के वाले जो मुतालबात थे वो मैंने तफसील से आपके पास आपके सामने पेश कर दिए हैं।
जी बहुत बहुत शुक्रिया जनाब, बहुत बहुत शुक्रिया अल्लामा अमीन शहीदी साहब। जैदी साहब, जनाब पाकिस्तान में खास तौर पर फिरका वाराना दहशतगर्दी के फरोग में सियासी जमातों का किरदार क्या रहा है?
जी मैं पिछला सारा जो गुफ्तगू है वो नहीं सुन पाया
जी,
लेकिन आपका सवाल की रोशनी में मैं एक्सप्लेन करना चाहूंगा। पाकिस्तान में जो सियासी जमातें हैं ये ज़ियाउल्हक के बाद की पैदावार हैं
जी,
और ज़ियाउल्हक ने दहशतगर्द क्रिएट किए एक खास यानी हदफ हासिल करने के लिए
जी,
और माशरा जो है वो मजहबी मुनाफरत और लिसानी मुनाफरत में तकसीम किया गया और ये दहशतगर्द सिपाही साहबा हो, लश्कर जंगवी हो या इस तरह की और दीगर जो तंजीमें हैं ये ज़ियाउल्हक ने क्रिएट की और उसके बाद जो भी सियासी जमातें इमर्ज हुई या सियासी शख्सियात इमर्ज हुई उन्होंने इसको ख़त्म करने की शौरी तौर पर कोशिश नहीं की, इसलिए नहीं की कि इस खित्ते में दहशतगर्दों का रहना अमरीकी साम्राज्य को और वहाँ के हुक्मरानों को सूट करता है। दहशतगर्द मौजूद हैं तो बिलियंस डॉलर्स की एड आती है, दहशतगर्द मौजूद हैं तो सऊदी अरब के हवाले से वहाँ पर बहुत सा पैसा आता है। आप पूरा ये पैटर्न देखें, पाकिस्तान ही नहीं पूरी मुस्लिम वर्ल्ड में सलफीज दहशतगर्द और कातिल उनको ट्रेनिंग दी जा रही है, उनको मुसल्ला किया जा रहा है और शाम हो, इराक हो, ईरान हो, इजिप्ट हो, लीबिया हो, ट्यूनिस हो, अब तो माली, बहरैन, इन सब इलाकों में जितने भी सियासतदान हैं या सियासी जमातें हैं या वो इनके खिलाफ ओपनली इनको कंडेम कर रही हैं और इनके खिलाफ लोगों को वाजे कर रही हैं कि ये मुसलमानों के दुश्मन हैं और इसके पीछे क्या क्या ताकतें हैं, पाकिस्तान में ना इनको एक्सपोज किया जा रहा है
जी।
और ये जानते हुए कि ये लोग कौन हैं, कहाँ पर इनके ठिकाने हैं और लॉ एंड ऑर्डर एजेंसीज जो हैं वो सियासी जमातों के, चाहे वो इख्तदार में, अब तो सभी इख्तदार में हैं, पाकिस्तान की तमाम सियासी जमातें पूरे पाकिस्तान में अगर आप देखें तो वो इख्तदार में हैं, कहीं वो इख्तलाफ حزب اختلاف کی شکل رکھتی ہیں لیکن عملاً وہ سب کی سب اقتدار میں شامل ہیں. تو سیاسی جماعتوں کا جو رول ہونا چاہیے تھا دہشت گردوں کو ختم کرنے کے لیے وہ نہیں ہے. سیاسی جماعتیں آج قاتلوں دہشت گردوں, مجھے افسوس سے یہ کہنا پڑ رہا ہے کہ تمام سیاسی جماعتیں تمام چوروں ڈاکوؤں قاتلوں دہشت گردوں کی آماج گاہیں بن چکی ہیں. وہاں کے حکمران سیاستدان ان کی سرپرستی کرتے ہیں, اور پاکستان میں جو یہ خون کی ہولی کھیلی جا رہی ہے یہ ان کے شعوری یا غیر شعوری فیصلے کی بنیاد پر ہو رہی ہے. کچھ لوگ شعوری طور پر عالمی سامراج کے اس کھیل میں شامل ہیں اور کچھ لاشعوری طور پر. گویا پورا معاشرہ اس وقت جو لہو لہان ہے, خونم خون منو خون بہ چکا جی. لیکن یہ دہشت گرد جن کی سرپرستی سیاسی جماعتیں اور حکمران کر رہے ہیں ان کو نہ کوئی روکنے والا ہے نہ, اور جب روکنے والی قوتیں ایمرج ہوئیں اور لوگوں نے خود ہتھیار اٹھائے تو پھر پاکستان کی بقا اور اس کی سلامتی خطرے میں ہوگی
جی.
حکمرانوں کو یہ نہیں معلوم کہ اگر پاکستان نہیں صاحب. تو وہ بھی نہیں. اور
جناب ہمارے پاس وقت کم رہ گیا ہے, پاکستان میں یہ جو کچھ ہو رہا ہے یہ ایک, اس میں تو اب کوئی دو رائے نہیں ہے کہ حالات یہ بتا رہے ہیں کہ جو کچھ ہے یہ کوئی معمولی دہشت گردی نہیں ہے بلکہ منظم طور پر شیعہ مسلمانوں کی نسل کشی جی. کی جا رہی ہے. اور آپ نے فرمایا کہ اس کے پیچھے سامراج کا ہاتھ ہے. سامراج کا ہدف کیا ہے پاکستان میں شیعہ نسل کشی سے؟ ہمارے پاس ڈیڑھ منٹ کا وقت ہے.
جی, شیعہ نسل کشی پاکستان بالخصوص اور پورے مسلم ورلڈ میں بالعموم
جی.
ان کا ہدف ہے کہ شیعہ سنی فساد کھڑا کیا جائے, اور پاکستان میں شیعوں کا قتل عام کر کے سول نافرمانی یا سول ایک سچویشن ایسی سول وار کی جائے جس میں جیسے میں نے پہلے عرض کیا نیوکلیئر اٹامک پر کنٹرول اور ایران کے گرد دائرہ تنگ کرنا, ایران کے گرد فوجوں کو وہاں اتارنا وہ ممکن بن سکے. چنانچہ جو شیعہ قتل عام ہے اس میں یہ جو حکمران ہیں ان کے یہ عقل و دانش میں یہ بات نہیں آ رہی کہ پاکستان کو میدان جنگ بنایا جا رہا ہے. شیعوں کا قتل کرنے کا مطلب ہے کہ اس پر ریئیکشن ہو, ایران کوئی سٹینڈ لے اور پھر اس پہ امریکہ اور جو وہاں کے افغانستان اور پاکستان کے حکمران ہیں وہ پھر مدد کرنے کے لیے تیار ہو جائیں امریکی سامراج کی. ایسا ہوگا نہیں کیونکہ پاکستان کے میں سمجھتا ہوں عوام باشعور ہیں. صرف مجھے خطرہ یہ ہے کہ یہ صورت ایک بلڈ شیڈ فردر سول وار کی شکل نہ اختیار کر لے جس کے لیے حکمران طبقات جو ہیں وہ باشعور ہونے کے باوجود اس کا حصہ ہیں. اور شیعہ نسل کشی کا مطلب ہے پاکستان کے عوام کی اجتماعی نسل کشی. آپ ایک
بہت بہت
30% آبادی کا قتل عام کر کے پاکستان اور پاکستان کے عوام
بہت بہت شکریہ
بچا نہیں سکتے.
بہت بہت شکریہ, بہت بہت شکریہ. اور ناظرین پروگرام کے بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا. ہمارا ای میل ایڈریس ہے انداز_جہان@ آف سہا ٹی وی ڈاٹ آئی آر. اسی کے ساتھ ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ.